नमस्कार श्रोताहरू, मदन पुरस्कार विजेता सेतो धरतीका लेखक अमर न्यौपाने, उहाँ पानीको घामका लेखक पनि हुनुहुन्छ। 2068 सालको मदन पुरस्कार विजेता अमर न्यौपाने हाल अमेरिकी भ्रमणमा हुनुहुन्छ र यसै अवसरमा उहाँसँग हामीले केही खसखसहरू राखेका छौँ। हुन त यस अगाडि पनि हामीले झन्डै एक वर्ष अगाडि उहाँसँग टेलिफोनमा कुरा पनि गरिसकेका हौँ, तर पनि उहाँ अगाडि नै आउनुभएको मौकालाई छोपेर हामीले यो कुराकानी फेरि दोहोऱ्याएका छौँ, झन्डै दोहोऱ्याएका छौँ भनौँ। धन्यवाद अमरजी, तपाईँलाई खसखस टटकामा स्वागत छ।
हजुर, धन्यवाद।
अमेरिका भ्रमण हुनुमा हुनुहुन्छ, प्रसङ्ग के हो?
प्रसङ्ग यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सेतो धरतीलाई सर्वोत्कृष्ट पुस्तक पुरस्कार अर्पण गरेको थियो, त्यसैलाई नै ग्रहण गर्नको निम्ति म आएको हुँ।
त्यसो भए कस्तो भइरहेको छ त भ्रमण?
भ्रमण असाध्यै उत्साहजनक छ। यो एउटा सपनाको देश, कल्पनाको देशमा आउँदाखेरि मलाई लागेको छ, यदि मानिसले अमेरिकाको बारेमा नसुनेका मानिसहरूको लागि मानिसले विकासको एउटा चरम कल्पना गर्यो भने सायद अमेरिका जति गर्दैन जस्तो लाग्यो। यो संसारका मानिसले एकचोटि हेर्नै पर्ने एउटा विकासको नमुना भएको, एउटा व्यवस्थाको नमुना भएको देश हो भन्ने मलाई।
त्यसो भए तपाईँलाई दोहोरो खुसी लागेको छ, एक तपाईँको कृति सर्वोत्कृष्ट कृतिले पुरस्कृत हुनुभयो, अर्को त्यसैको बहानाले तपाईँले अमेरिका पनि देख्नुभयो, दोहोरो खुसी पो भएछ त?
एकदम अझ त्योहोरो खुसी चाहिँ मैले नेपाली दाजुभाइ दिदीबहिनीहरूको यति धेरै माया पाएको छु। यो त्योहोरो चौरो कति हो कति खुसी त।
त्यसो भए साह्रै रमाइलो भइरहेछ
एकदमै।
हजुर, अब तपाईँलाई कस्तो अनुभव भएको छ? 2 वर्ष अगाडि मदन पुरस्कारबाट पुरस्कृत भएको कृति अहिले विदेशमा भएको एउटा संस्थाले सर्वोत्कृष्ट पुरस्कार घोषणा गरेर तपाईँलाई पुरस्कार प्रदान गर्दा कस्तो अनुभव गर्नुभएको छ?
एउटा लेखकको निम्ति सबभन्दा ठुलो पुरस्कार भनेको चाहिँ पाठकले मन पराउनु नै हो। सँगसँगै कुनै पनि पुरस्कार दिने संस्थाहरूले पनि पुरस्कृत गर्दाखेरि त्यो पाठकहरूले मन पराएको एउटा योग हो भन्ने मलाई लाग्छ। त्यसको एउटा संस्थागत मन पराइ हो भन्ने मलाई लाग्छ, त्यसले एउटा उत्साह दिन्छ लेखकलाई।
तपाईँले सेतो धरतीमा एउटा भनौँ न नयाँ आञ्चलिक र नयाँ शैलीमा लेख्नुभएको उपन्यास हो, यसको प्रेरणाको स्रोत भनौँ न हाम्रो श्रोताहरू के भन्छन्?
हजुर, सेतो धरतीकै मलाई लेख्ने उत्साह कसरी आयो भने 67 सालमा अचानक मलाई एउटा दिमागमा एउटा प्रश्न खडा भयो। थुप्रै बुढाबुढीहरू, निरीह बुढाबुढीहरू, चाहे धनी हुन् या गरिब हुन्, चाहे गाउँका हुन् चाहे सहरका हुन्, त्यो बुढाबुढीको जीवन देख्दाखेरि मेरो मनमा एउटा प्रश्न खडा भयो। साना साना नानीहरूको भविष्य हुन्छ, युवाहरूको वर्तमान हुन्छ, तर बुढाबुढीहरूको के हुन्छ? यो प्रश्न मेरो मनमा जब आयो, मैले त्यति बेलासम्म शान्ति पाइनँ जबसम्म म यी बुढाबुढीहरूको बारेमा म कथा लेख्छु भनेर निर्णय गरिनँ, तबसम्म मैले शान्ति पाइनँ। अनि मैले बुढाबुढीको बारेमा कथा लेख्छु भनेर एउटा सङ्कल्प गरेँ र मैले उनीहरूलाई भेट्नको निम्ति कहीँ कति वृद्ध आश्रमहरूमा गएँ, गाउँमा पनि डुलेँ, सहरमा पनि डुलेँ। अनि त्यसै सिलसिलामा म देवघाट पनि आएँ। देवघाट 2067 साल असोजमा दसैँ बिदा हुन्थ्यो, त्यो बेलामा म देवघाट आएँ। देवघाट आउँदाखेरि एउटा बुढी माईलाई भेटेको घटना मैले यो सेतो धरतीको आलम्बन भनेर यसको भूमिकामा पनि लेखेको छु। त्यो भूमिका नै मेरो प्रेरणाको स्रोत हो। सुरुमा मैले त्यसलाई कथामा मात्रै सीमित गर्छु भन्ने सोचेको थिएँ, तर पछि काठमाडौँ फर्किसकेपछि, दसैँ घरमा मानेर काठमाडौँ फर्किसकेपछि मैले यसलाई कथा मात्रै बनाउनु हुन्न, अन्याय हुन्छ, यो सधैँ एउटा आवरण मात्रै हुन्छ, यो भित्र छिर्नुपर्छ, यसको सूक्ष्मतालाई खेलाउनुपर्छ भनेर म पछि 68 सालमा आफ्नो जागिर नै छोडेर 1 महिनासम्म देवघाट बसेँ। मायामाहरूसँग, बालविधवा मायामाहरूसँग यो उपन्यास लेखेँ।
अब यसमा त आञ्चलिक जुन त्यहाँको
आञ्चलिक
यसको पनि बारेमा के भन्नुहुन्छ?
यसको कस्तो भएको भने अहिले प्रसङ्ग भन्छु म त्यो आमालाई भेट्दाखेरि त्यो आमाको टोन एकदम यो मध्यपश्चिमको टोन थियो, लवज थियो। म पनि त्यहीँको, हाम्रो पहाड घर पनि कास्की भएको हुनाले के अरे, मैले के गरेँ भने उपन्यास लेख्दाखेरि मैले सबभन्दा पहिला विषय छान्छु, यो विषय छाने बाल विधवाको विषय छाने, त्यसपछि मैले सेटिङ छान्छु, परिवेश कुन कहाँको परिवेशलाई अब यसलाई फिट गर्ने त, जस्तो यो पूर्वको इलामको बनाएको भए पनि हुन्थ्यो होइन, कुनै एउटा चाहिँ विराटनगरको परिवेश बनाएको भए पनि हुन्थ्यो होला, अथवा कुनै अर्घाखाँचीको परिवेश बनाएको भए पनि हुन्थ्यो होला। मैले सोचेँ म यो मध्यपश्चिम कास्की लमजुङ स्याङ्जा बागलुङ पर्वत यहीँको सेटिङ बनाउँछु भनेर कुरा निर्णय गरेँ। त्यसमा पनि अझ कास्कीको हंसपुरको माझ गाउँलाई मैले सेटिङ बनाएँ है।
त्यसको मात्र
त्यसलाई
कारण होला
त्यसको
त्यसको
कारण
मात्र
चाहिँ हाम्रो पहाड घर त्यहीँ हो, म जन्मेको त चितवनमै हो तर मेरो पुर्ख्यौली थलो त्यही थियो है, एउटा पुर्ख्यौली थलोप्रतिको एउटा श्रद्धा
आकर्षण
गरेको अब के भनौँ है, मलाई सजिलो पनि हुने र एउटा आफ्नो थलोलाई ऋण तिरेको पनि हो, सायद त्यसमा मैले न्याय गर्न सक्छु भनेर पनि त्यो आँट गरेँ होला। मैले सेटिङ छाने, सेटिङ छानेपछि परिवेश छानिसकेपछि मैले पात्र खोज्नु पऱ्यो, पात्र छाने, पात्र छानेपछि एउटा मात्रै होइन थुप्रै पात्रहरूलाई छानेर अनि त्यो पात्रलाई पात्रसँग मिसाएँ। जसरी निलो र पहेँलो रङ मिसाइदियो भने हरियो भन्छ, फेरि हरियोमा अर्को कुनै रङ मिसाइदियो भने फेरि अर्कै रङ भन्छ। मलाई लेखन भनेको नयाँ रङको आविष्कार हो भन्ने पनि लाग्छ। यसरी मैले एउटा मिश्रण गरेँ र यो आञ्चलिकता छान्नुको अर्थ चाहिँ मैले एउटा कुनै पनि कृतिमा माटोको सुगन्ध आउनुपर्छ, त्यो कहाँको माटोको सुगन्धमा लेखौँ, कुन माटोको सेटिङमा लेखौँ भन्दाखेरि मैले कास्कीको एउटा
हंसपुर
हंसपुरको माझगाउँलाई मैले सेटिङ बनाएँ र त्यसकै हाम्रो हजुरबा हजुरआमाको बाआमाको नि होइन हजुरबा हजुरआमाको पालाको एउटा लवजलाई चाहिँ मैले यहाँ चित्रण गरेको छु।
तपाईँले उपन्यास लेख्दाखेरि जुन तपाईँले जुन प्रोसेस भन्नुभयो नि,
हजुर
पात्र छान्ने, परिवेश छान्ने
हजुर
अनि सेटिङ छान्ने जुन
ओहो
कुरा गर्नुभयो नि,
ओहो
यी कुराहरूलाई गर्दाखेरि तपाईँले लाग्छ मानव तपाईँले लेखनको लागि कतै तालिम लिनुभएको छ, क्लास लिनुभएको छ
ए हजुर
हो?
होइन, त्यस्तो केही पनि होइन, यसै त्यो एउटा आफैले लागेको कुरा मात्रै हो। मलाई लाग्छ यो लेखनको तालिम लिएर हुने कुरा होइन है, जसरी त्यसलाई माझ्न चाहिँ सकिन्छ तालिमले अथवा अरू केही होइन अध्ययनले अभ्यासले त्यसलाई माझ्न चाहिँ सकिन्छ, त्यस्तो चाहिँ अरू केही होइन।
तर तपाईँको पहिलो उपन्यास हो
यो पहिलो उपन्यास हो एकदम
होइन?
हजुर
पहिलो उपन्यास नै यसरी सफलताका साथ तपाईँले लेख्न सक्नु भनेको तपाईँको खुबी, र यो जुन शैली छ नि
हजुर
मैले पनि पढेँ यो उपन्यासमा, मलाई सबभन्दा मन परेको विषयवस्तु त आफ्नो ठाउँमा छैन,
हजुर
वास्तवमा
हजुर
विषय बाल
हजुर
विधवा भनेको विषय
अँ
कुनै नयाँ विषय
नयाँ
होइन
होइन एकदम पुरानो विषय
होइन,
अँ
हामीमा बाल विधवा धेरैदेखि
अँ
पहिलादेखि छ, विषय नयाँ होइन,
होइन
तर के भने प्रस्तुति जुन तपाईँले आफ्नो तरिकाले गर्नुभयो नि र
हजुर
आञ्चलिक भाषा समातेर गर्नुभयो नि त्यो हो तपाईँको नवलोपन
हजुर
होइन,
धन्यवाद हजुर
हामीलाई चाहिँ मन पर्यो। तर पात्रको कुरा गर्दाखेरि मूल पात्र त तारा नै हो
तारा
होइन,
हजुर
तारा यस्तो पात्र हो कि जो समस्या र समस्याहरूसँग समाधान भन्दा पनि सम्झौता गर्दै जान्छन् तिनी, तिनीले सङ्घर्ष अथवा चाहिँ आफ्नो प्रतिद्वन्दिता भन्ने चाहिँ कहीँ पनि देखाएको छैनन्
ओहो
होइन, तर वैचारिक रूपमा तिनी चाहिँ त्यो सङ्घर्षवादी छिन्, अलिकता किन यस्तो भयो होला?
मलाई धेरैले सोध्नुभयो यो तारालाई यति निरीह किन बनाउनु भएको,
तर निरीह पनि भन्न चाहन्न
अँ
म
ओ मलाई सोध्नु भएको पाठकहरूले यति
अँ
निरीह किन बनाउनु भयो अथवा यति सधैँ सम्झौता गर्ने किन बनाउनु भयो।
एक्ज्याक्टली
मनमा नै विद्रोह गरे पनि व्यवहारमा विद्रोह त गरेकी छैन नि होइन, मनमा चाहिँ सधैँ उसको विद्रोह उठ्छ, क्रान्तिकारी भावना पनि आउँछ, परिवर्तनको भावना पनि आउँछ, एउटा सेतो गाई र ममा केही फरक छैन, सेतो गाईले 5 वटा बहर फेर्छे, उसको दुध अपवित्र कहिले नै हुँदैन, भगवान्लाई चढ्छ होइन, मैले किन बिहे गर्नु हुँदैन होइन, म किन अपवित्र हुन्छु कुनै पुरुषलाई हेर्दाखेरि कुनै पुरुषसँग जोडिँदाखेरि, यस्ता भावनाहरू मनमा उनको आउँछन्। उनी एउटा कुनै यो हाम्रो संस्कार भन्दा नि एउटा प्राकृतिक संस्कारसँग उनी आफ्नो तादात्म्य होस् भन्न चाहन्छन्, तर व्यवहारमा त्यसलाई उतार्न सक्दिनन्, किनभने समाजले यति ठुलो एउटा संस्कारको पर्खाल खडा गरिदिएको छ, त्यसलाई चाहिँ उनले भत्काउन सक्दिनन्। धेरै साथीहरूले त्यसलाई किन त्यस्तो बनाउनु भयो भनेर सोध्नुभएको थियो। धेरै समीक्षक समालोचकहरूले पनि पाठकको दिन उठाएको प्रश्न हो। मैले के भने भने मैले चाहेर केही पनि हुँदैन, एउटा लेखकले चाहेर केही नै हुँदैन। के मैले तारालाई 7 वर्षमा विवाह गरिदिन खोजेको थिएँ त? म मेरो इच्छाले भएको होइन नि। मैले तारालाई 9 वर्षमा लेखकले विधवा बनाएको होइन। मैले विधवा 9 वर्षमा एउटा लेखकले विधवा बनाउन चाहँदैन। तारा भइन्, म के गरौँ? मैले त बाल विधवाहरूको जीवनको पाइलाले लेखेको उपन्यासलाई सारेको हुँ, धेरैसम्म छुटाएर टुटाएर त्यो पनि। त्यस कारणले गर्दा पहिलो लेखक त ती बाल विधवा आमाहरू नै हुन् यो किताबको, र लेखकको लेखकभन्दा शक्तिशाली चाहिँ त्यो बाल विधवाहरू नै हुन्, उनीहरूको जीवन सारेको मात्रै हो मैले त। त्यस कारणले गर्दाखेरि जस्तो पवित्रालाई मैले 11 वर्षमा विधवा भएकी छन् पवित्रा, अर्को पात्र उनी बनारस गएकी छन्, त्यत्रो त्यो उनी वेश्यावृत्ति पनि गरेर फर्केकी छन्,
तारा पात्रको ठिक
ठिक चरित्र उल्टो चरित्र, त्यसलाई क्षतिपूर्ति गर्न पनि ल्याइएको हो। त्यो संयोजन चाहिँ लेखकले गर्यो, तर लेखकले त्यो गर्न चाहेको थिएन। उसको 11 वर्षमा विधवा होस् पवित्रा भनेर लेखकले चाहेको होइन, ऊ बनारस जाओस् वेश्यावृत्ति गरोस् लेखकले चाहेको होइन। किनभने ती पात्रहरू यहाँ छन्, ती पात्रहरू यहाँ छन्, त्यसलाई लेखकले संयोजन चाहिँ गरेको हो।
सो यसो पनि भन्न सकिन्छ, जस्तो अब उपन्यास समाजको दर्पण पनि भनियो होइन, त्यसमा समाजमा त विभिन्न थरीका मान्छे हुन्छन् नि, कोही साई नेचरका हुन्छन्, कोही अपफ्रन्टका मान्छे हुन्छन्, कोही झाटो बोल्छन्, कोही बोल्दैनन्। त्यस्तै तारा र पवित्र समाजको पात्र त नहुन्, तिनीहरू
पात्र हुन्, त्यो क्यारेक्टरलाई न्याय गर्नको निम्ति, त्यो क्यारेक्टरलाई अझ उठाउनको निम्ति लेखकले त्यो सकेसम्म त्यो पात्रलाई न्याय गर्न चाहन्छ, त्यो न्याय गर्दाखेरि त्यस्तो लेखिएको हो।
सबै पात्रहरूलाई तपाईँ त्यत्तिकै न्याय गरे जस्तो लाग्छ?
प्रयास चाहिँ हो, तर एउटा लेखकले 100% गर्छ भन्ने मलाई लाग्दैन, नहुन पनि सक्छ।
कोही चुक्नु भएको छ यसमा पात्रमा तपाईँ?
कमजोरी सहित राम्रो हुने हो हरेक कुरा जस्तो लाग्छ मलाई होइन, तर मलाई यो किताबमा अहिलेसम्म चाहिँ त्यस्तो लागेको छैन। मेरो आफ्नै लिमिटेसनहरू छन्, प्रत्येक मान्छेका लिमिटेसनहरू हुन्छन् होइन, योभन्दा राम्रो लेख्न सक्ने पनि हुन्छ किन नहुने आधार हुँदैन भन्न सक्दिनँ। त्यस कारणले गर्दा तर मलाई त्यस्तो महसुस चाहिँ अहिलेसम्म भएको
छैन। म एक्चुली यहाँ ताराको मनमा खेलेका कुराहरूको उयोहरू सानो
हजुर
उदाहरण गर्न चाहन्छु। मैले सन्यास लिन लागेको मनमा कुनै वैराग्य भाव आएर होइन, भिक्षा मागेर जीवन गुजार्छु भनेर पनि होइन, मेरो मृत्युपछि क्रिया गर्ने कोही छैनन् र मैले मुक्ति पाउँदिन भनेर पनि होइन, मनको सन्तोष नै होस्, मैले त आफ्नो गोत्र र थरलाई मेट्न सन्यास लिन खोजेकी हुँ। नचिनेका नजानेका कहिल्यै अनुहार नसम्झेका मान्छेले दिएको थर गोत्रलाई बोकेर कति हिँड्नु? तारा जस्तो अपठित नारी जसले समाज आफ्नो दिनहरूसँग समस्याहरूसँगै सम्झौता मात्रै गर्दै गइन्, त्यस्तो नारीले नचिनेका नजानेका कहिल्यै अनुहार नसम्झेका मान्छेले दिएको थर गोत्रलाई बोकेर कति हिँड्नु भनेर सोच्नु, उसलाई क्रान्तिकारी बनाउनु खोज्नु भयो भने तपाईँले
बनाउन खोज्नुभन्दा पनि ती थिइन् भन्न खोजेको हो। अनि अर्को कुरा कस्तो हुँदो रहेछ भने यो किताबी अध्ययनबाट आउने चेतना एउटा हुन्छ, जीवनको अध्ययन र जीवनको भोगाइबाट आउने विद्रोह एउटा हुन्छ, र सबभन्दा ठुलो कुरा त मैले यहाँ चाहिँ ताराको स्वभाव अथवा उसको मनोविज्ञानलाई चित्रण गर्न खोजेको हुँ। अहिले तपाईँले भन्नुभयो जस्तै ताराको स्वभाव चाहिँ अलिकति लजालु, अलिकति विद्रोह, बाहिरी रूपमा व्यवहारमा विद्रोह गर्न नसक्ने तर मनमा धेरै कुरा खेलाउने, मनमा नै विद्रोह गर्ने तर त्यसलाई चाहिँ कार्य रूपमा विद्रोह गर्न नसक्ने एउटा चरित्र हो। त्यसकै उपज नै यो त्यो चाहिँ उसको फिलिङ मैले यहाँ चित्रण गरेको हुँ।
एक ठाउँमा तारा गुरुको मा जाँदाखेरि त्यहाँनिर गुरु र ताराकोमा एक प्रकारको चाहिँ आकर्षण देखिन्छ, र अन्त्यमा गुरुले असाध त्यो खाना दिएको थाल फालेर
हजुर
गुरुले चाहिँ नि त्यहाँनिर आफूलाई नियन्त्रण गर्छ भनौँ न। त्यसमा तपाईँले खास मानिसलाई चाहिँ एउटा सही गुरुलाई सिद्धान्तवादी देखाउनु भएको हो कि अथवा यथार्थवादी कस्तो देखाउनु
होइन, जीवनमा राग र वैरागको द्वन्द्व देखाउन खोजेको है। अब गुरुजी त्यहाँ जुन एउटा वेदान्त दर्शनका ज्ञाता छन्, विद्वान छन्, उनले जीवनको जुन एउटा रस रागलाई, जीवनको रागलाई जबरजस्ती उनले थिचेका छन्। उनी अविवाहित छन्, उनी प्रेम गर्नुहुन्न भन्छन्, उनी अविवाहित छन् र यो सांसारिक जीवनलाई उनी घृणा गर्छन् अथवा सांसारिक जीवनबाट उनी भाग्न खोज्छन्। तर उनलाई सांसारिक जीवनले लखेटिरहेको छ, लखेटिरहेको छ। त्यो द्वन्द्व देखाउन खोजेको, उनी तारालाई मन पनि पराउँछन्, त्यहाँ एउटा रागात्मक भावना पलाइसकेको पनि छ, तर उनी वैराग्य जीवनमा फेरि एउटा उनको चेतनाले, चेतन र अवचेतन मनको द्वन्द्व हो। अवचेतन मनले ताराको एउटा आकर्षण छ, राग छ, प्रेम छ अवचेतन मनमा। चेतन मनले चाहिँ त्यसो नगर भन्छ, होइन त सन्यासी होस्, त वेदान्त ज्ञानको, वेदान्त दर्शनको त ज्ञाता होस्, तैँले यस्तो गर्नुहुन्न, त सन्यास लिइसकेको छ भन्छ। त्यो चेतन मन र अवचेतन मनको द्वन्द्व, राग र वैरागको द्वन्द्व देखाउन खोजेको
भनेपछि चेतन मनको नै विजय भएको पनि देखाउनु भयो त्यहाँ अवचेतन मन।
तर जित त अवचेतन मनकै भएको छ, मन मनमै, व्यवहारमा चाहिँ चेतन मनले जितेको देखिए पनि मनमा चाहिँ अवचेतन मनकै जित भएको छ।
अनि अब यसमा तपाईँका थुप्रै एउटा कोटेबल कोट
हजुर
भन्छ नि,
हजुर
ताराका मुखबाट निस्केका छन्, ताराका मुखबाट निस्केको भन्नु लेखकको कलमबाट निस्केको हो। यस्तो लेख्नलाई भनौँ न एउटा ऊर्जा अथवा चाहिँ नि स्रोत अथवा यस्तो केही चाहिन्छ कारणहरू, तपाईँले ताराको मुखबाट त्यस्तो कोटेबल कोटहरू निकाल्ने वाक्न लगाउँदाखेरि भनौँ न निकाल्दाखेरि कतिको न्यायोचित हो भने त अघि पनि भन्नुपर्छ, अरू साथीहरूले पनि सोधेको छ भने फेरि म त्यही कुरामा आएँ है, फेरि एकचोटि म सोध्छु तपाईँलाई, कतिको न्यायोचित जस्तो लाग्छ तपाईँलाई?
मैले चाहिँ सबभन्दा पहिला के गरेँ भने, पात्र जुन देवघाटमा बसेँ, देवघाटमा बस्दाखेरि मैले पहिलो कुरा शब्दमा ध्यान दिइनँ, उनीहरूको फिलिङलाई चाहिँ आत्मसात गर्न खोजेँ। त्यसका लागि म एक महिना देवघाट बस्दाखेरि आमाहरू बिहान चाहिँ गङ्गामा स्नान गर्न जाँदा म पनि स्नान गर्न गएँ, पहिलो लुगा लगाएर गएँ, उहाँहरू आरतीमा जाँदा म पनि आरतीमा गएँ, उहाँहरू चाहिँ प्रवचनमा जाँदा म पनि प्रवचनमा गएँ, र उहाँहरूलाई बढी आत्मसात गर्न खोजेँ। त्यसरी उहाँहरूलाई एकदम आत्मसात गर्दाखेरि म कहिले काहीँ प्राय म के अरे यस्तो लाग्थ्यो, म पुरुष हुँ भन्ने कुरा नै बिर्सिन्थेँ, र म बालविधवा नै हुँ भन्ने, म एउटा बुढी मायामा हुँ, बालविधवा हुँ भन्ने मैले आफूलाई फिल गरिरहेको हुन्थेँ। त्यस्ता बेलामा यस्ता त्यस्ता हरफहरू आउँथे। मलाई के लाग्छ भने, कति बालविधवा आमाहरूले भन्नुभयो, हामी त यो रुख जस्ता हौँ, अगाडिको रुखलाई देखाएर, बाबु हामी त यो रुख जस्ता हौँ, रुखले के भन्न सक्छ र,
त्यो बुढी
रुखले के भन्न सक्छ र, तपाईँ त पेटा आँखा भएको मान्छे, यो रुखलाई हेर्नुहोस् जसरी यो, अनि मैले सोचेँ, अनि हामी त यो नदी जस्ता हौँ, नदीले के भन्न सक्छ र, नदी त सुसाउँछ, हामी पनि सुसाउनु भए केही सक्दैन। मलाई क्लिक भयो, मैले के सोचेँ भने, हो त यी आमाहरू नदी जस्ता हुन्, जसरी एउटा कविले नदीलाई हेरेर कविता लेख्छ, नदीले त कवितामा केही पनि भनेको छैन शब्दमा, तर कविले नदीको कविता लेख्छ, एउटा कविले होइन, अहिलेसम्म संसारमा हजारौँ हजार कविहरूले नदीको बारेमा कविता लेखे, तर नदीको सुसाई सुनेर, नदीको कलकल सुनेर, नदीको छाल हेरेर उनीहरूले कविता लेखे। यदि साँच्चै म पनि लेखक हो भने, यी आमाहरू नदी हुन्, यिनीहरूको लहरलाई, यिनीहरूको सुसाइलाई मैले लेख्न सक्नुपर्छ भन्ने मलाई लाग्यो। जसरी हावा चल्दा रुख सुसाएर बोल्छ, त्यसरी नै ती आमाहरूको अन्तर्ध्वनि आवाज बोलिरहेको थियो, आइरहेको थियो, यी आमाहरू रुख जस्ता हुन्, रुखले शब्दमा केही भन्दैन, तर भावमा रुखले कति धेरै कुराहरू भन्छ, जस्तो कि रुखको शीतलतामा जोगी आएर बसोस्, एकदम चोर फटा मान्छे आएर बसोस्, धनी आओस्, गरिब आओस्, रुखले बराबर शीतलता दिन्छ नि है। एउटा आँपको रुखलाई त्यो घरको धनीले भन्छ, यो मेरो आँपको रुख हो, तर आँपको रुखले त भन्दैन नि, यो मेरो मालिक हो है। होइन आँपको रुख जति ज्ञानी केही छैन।
कुन छैन
सायद बुद्धले पिपलको रुख मुनि ज्ञान प्राप्त गरेको त्यही भएर होला, सायद बुद्धभन्दा पिपल ज्ञानी छ है। मलाई के लाग्यो भने यी आमाहरू यी रुख जस्तै हुन्, यी नदी जस्तै हुन्, अनि तिनीहरूलाई त्यसरी महसुस गर्दा चाहिँ सायद त्यसकै परिणाम त्यस्तो वाक्यहरू है तपाईँले भने जस्तै वनलाइनर वाक्यहरू त्यसरी जन्मेका हुन् जस्तो लाग्छ।
यो उपन्यास लेख्नको लागि तपाईँले त्यहाँ गएर एक महिना भर्नुभयो,
हजुर बसे
उहाँमा एक बिहान उठेर नदीमा गएर नुहाउने, आरतीमा भाग लिने, त्यो एक महिना अवधिमा जे जति तपाईँ अनुभवहरू यहाँ लेख्नुभयो नि, केही त्यस्ता अनुभव पनि छन् जुन लेख्न छुटेका अथवा तपाईँले जान जुन छोडेका, जुन भनौँ न यो अफ द उपन्यास भएको
छन्? तर कस्तो हुन्छ भने उपन्यासलाई एउटा संरचनामा बाँधिसकेपछि कतिपय कुराहरू चाहिँ थुप्रै काटछाट गर्नुपर्ने हुँदो रहेछ, कति कुरा सङ्केतमा पनि छोड्नुपर्ने हुँदो रहेछ, कति चाहिँ यो उपन्यास लेखिसकेपछि पछि आमाहरूलाई भेट्न जाँदा एकदमै गहिरा अनुभवहरू पनि छन्, ती चाहिँ यो उपन्यासमा समावेश गरेर त्यो कथावस्तुको एउटा गतिलाई चाहिँ त्यसले अलिकति भङ्ग गर्दो रहेछ। त्यस कारण कति कुराहरू चाहिँ समावेश गरिनँ मैले, थुप्रै कुराहरू होइन छानेर त्यो कसो भङ्ग गरिदिन्छ कि कथावस्तुको एउटा लाइनलाई भङ्ग गरिदिने हुँदो रहेछ, त्यो सिलसिलालाई बिगार्ने कतिपय कुराहरू चाहिँ मैले हटाएँ, राम्रा भएका पनि थुप्रै छन् त्यस्तो कुराहरू छ।
तपाईँ आफै पाठकको तर्फबाट त होइन, एउटा एउटा लेखकको हैसियतले जब सेतो धरती बजारमा ल्याउनु भयो, तपाईँ आफै कतिको सन्तुष्ट हुनुहुन्थ्यो?
एकदम, म त सन्तुष्ट नभएको त ल्याउने कुरै हुँदैन,
समय पुरै दिनुभयो नि लेख्नु,
एकदमै पुरै समय। मैले यो किताब लेख्दाखेरि त अझ कस्तो अनुभव छ भने सामग्री सबै सङ्कलन गरिसकेपछि, जस्तो एउटा घर बनाउनको निम्ति पहिला घडेरी चाहियो, घडेरी भइसकेपछि एउटा घरको नक्सा हुन्छ, नक्सा भइसकेपछि त्यहाँ अब घर खडा गरिन्छ, मसँग सबै सामग्री थियो, जसरी घर बनाउन ढुङ्गा गिटी बालुवा नक्सा घडेरी सबै चाहिन्छ, मसँग सबै सामग्री जम्मा गरेपछि मैले एक महिनामा यो किताब लेखिसकेको ह्यान्ड राइटिङ है, 68 सालको मङ्सिर 28 गतेबाट पुस 28 गतेसम्म लेखिसकेको हातले, र लेख्दाखेरि लेख्दा लेख्दै म यति धेरै रोएँ है, मलाई लाग्छ यो लेख्दाखेरि जति मसी खर्च भयो त्यति आँसु खर्च भयो, आँसु तप्प त्यो कागजमा खस्थ्यो र अक्षर ठुलो भएर फुल्थ्यो र मेरो नाडीको रौँ ठाडा हुन्थे, अनि त्यसपछि मेरो मुटु ढुक्क हुन्थ्यो, लेख्दा लेख्दै उज्यालो हुन्थ्यो, अनि म झपक्क यस्तो निद्रा लाग्थ्यो, म बिहानको 5 बजे सुत्थेँ अनि 10 बजे उठ्थेँ, बिउजन्थेँ अनि उठ्थेँ, अनि फेरि म यसो के लेखेँ मैले भनेर पढ्थेँ, अनि त्यो गतिलाई समाउँथेँ अनि फेरि लेख्थेँ। त्यस कारणले गर्दाखेरि मलाई सन्तुष्टि, मेरो यति मन हल्लिएको छ यो किताब लेख्दा, अहिले पनि अब अहिले पनि पढ्दाखेरि मलाई बेला बेलामा अहिले पनि कति पढ्दा मैले लेखेको होइन यो बालविधवाकै जीवनले लेखेको जस्तो लाग्छ, र त्यो पढ्दाखेरि अहिले पनि मलाई कति ठाउँमा म भकानिन्छु।
भनेपछि यो लेख्दै लेख्दै जाँदाखेरि तपाईँ भनौँ न भोलिपल्ट तपाईँले भन्नुभएको थियो, भोलिपल्ट फर्केर हेऱ्यो अनि ए भनेर भने जस्तो लाग्यो होइन, तर त्यसमा त तपाईँलाई त एउटा लेख्ने क्रममा तपाईँलाई कहिले पनि किन लेख्न थालेको छु, यो नलेखेको क्या हो भने चाहिँ त्यस्तो द्वन्द्व त कहिले पलाएन?
पलाएन यस्तो, यो किताब अचम्म भयो, नन स्टप लेखेको किताब हो यो, एकदमै पुरै समय दिएर लेखेको किताब हो, र त्यो आँसु कमजोरीको रूपमा भन्दा पनि शक्तिको रूपमा झरेको थियो।
बधाई छ हामीलाई, मलाई पनि मैलेसम्म धेरै पढेको उपन्यास मध्येमा मन परेको, तपाईँ अगाडि पढेर भनेको होइन कि, मलाई मन परेको एउटा सबैभन्दा मलाई मन परेको शैली हो, विषयवस्तु त मैले पनि अघि भने विषयवस्तु खासै नयाँ होइन तर प्रस्तुतिले गर्दाखेरि मन पर्ने हुँदो रहेछ। तपाईँको यो अब अर्को कृति पुरानोमा जाउँ एकछिन, पानीको घाम 2066 सालको पद्मश्री साहित्यबाट सम्मानित भएको यो कृति, यसको बारेमा हामीलाई के भनिदिनुहुन्छ?
यो एउटा कस्तो, म लेखकको रूपमा कहिलेकाहीँ भाग्यमान लाग्छ, म एकदमै अलिकति लजालु टाइपको मानिस पनि हो, आर्ट अलि गर्न नसक्ने मानिस पनि हो, लेखिरहेको म 10 वर्षदेखि लेखेँ है, तर मलाई किताब प्रकाशित गर्ने आँटै नआउने, एसएससी दिँदाखेरि पनि मैले 2 उपन्यास लेखेको थिएँ, प्रकाशित गरौँ भन्ने नै नलाग्ने कि, त्यो आर्ट नआउने, मेरो यस्तो पनि के गर्नु र भन्ने लागिरहेको थियो, किताब प्रकाशित भइरहेको थिएन। यस्तै सन्दर्भमा एउटा जिटिजेडले टाउन राइटर रेजिडेन्स प्रोग्राम भनेर नेपालमा पनि एउटा यो एउटा निवेदन मागेको थियो सबैलाई, मैले नि प्रपोजल बुझाएको थिएँ, प्रपोजल मागेको थियो, म सिलेक्ट भएँ। हामी पाँचजना सिलेक्ट भएका थियौँ पाँचवटा सहरमा। कृष्णधर आवासी सहित हुनुहुन्थ्यो, भक्त गुरुङ हुनुहुन्थ्यो, त्यहाँ बसेर टुराल भन्ने उपन्यास लेख्नुभयो। अरू पाँचजना विष्णु उप्रेती, सीमा आवास, प्रकाश आङदम्बे अनि म थियौँ, म नेपालगञ्जमा थिएँ। अनि नेपालगञ्जमा गएर मैले यो आख्यान लेखेको हुँ। त्यहाँको सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक आदि विषयवस्तुहरू यसमा छन् र यो त्यहीँबाट यो जन्मेको पुस्तक हो, है, स्थलगत लेखनबाट जन्मेको किताब हो। र यसमा कस्तो छ भने 19 वटा कथा छन्। एउटा एउटा पदा कथा हुन्छ, पढिसकेपछि उपन्यास हुन्छ, है। जस्तो
कथोपन्यास भन्दा हुन्छ
हुँदैन, कथोपन्यास होइन, मैले आख्यान भनेको छु, फिक्सन भनेको छु यसलाई, होइन, फिक्सन भनेको छु। भन्नुको अर्थ कस्तो भने, जस्तो एउटा फिलोसफी यसमा कस्तो भने, यसका कथाहरू, प्रत्येक कथाहरू स्वतन्त्र छन्, स्वतन्त्र भएर पनि एकअर्कासँग जोडिएका छन्। त्यो त्यो जोडाइ प्रेमको पनि छ, जसरी प्रत्येक व्यक्ति स्वतन्त्र भएर नि एकअर्कासँग जोडिएको छ नि, रगतको नाताले जोडिएको छ, प्रेमको नाताले जोडिएको छ, राष्ट्रियताको नाताले जोडिएको छ। त्यस्तै यी कथाहरू पनि विभिन्न नाता सम्बन्धले जोडिन्छन्, तर एकुण्ट पढ्दाखेरि फेरि स्वतन्त्र पनि छन्। त्यही भएर मैले यसको पछाडि लेखेको पनि छु, यस्तो यस्तो किसिमको यसलाई अलिकति एउटा लेखकको कोमल तरिकाले मैले के भनेको छु भने, लेखिसकेर आफ्ना कथाहरूलाई आफ्नै अगाडि उभ्याएर हेर्दा अलग अलग मान्छे जस्तै प्रत्येक कथाहरू अलग अलग उभिए, आफ्नै अस्तित्व बाँचेर कथा सङ्ग्रह भयो भन्ने लाग्यो। सुरुमा हेरेँ, अन्तमा हेरेँ, कथाहरू बाँचेको तरिका हेरेँ, मलाई कथाहरू पनि जीवित प्राणी हुनु भन्ने लाग्छ। त्यही भएर लेखेँ, कथाहरू बाँचेको तरिका हेरेँ। जानिँदो नजानिँदो तरिकाले कथाहरू विभिन्न नाता सम्बन्धले जोडिएका पो रहेछन्। मान्छे अलग अलग देखिएर पनि एकअर्कामा जोडिए जस्तै उपन्यास पो भयो कि भन्ने लाग्यो। सोचेँ, कथा मात्र भन्दा उपन्यासले आफ्नो अस्तित्व दाबी गर्ला, उपन्यास मात्र भन्दा कथाले आफ्नो अस्तित्व दाबी गर्ला, सकेसम्म दुवैको अस्तित्व सङ्कटमा नपार्ने मन भयो। जमानै यस्तो आएछ अचेल, जस्तो एउटै सानो मेसिनमा मोबाइल, रेडियो, टिभी, इन्टरनेट, सिडी, भिसिडी, एमपी3, क्यामेरा, रेकर्डर, डडडड अरू पनि थुप्रै समावेश भएको समय भोग्दा आफू जमानाभन्दा धेरै पछि परेको भान भइरहेछ। अरू ढोका खुल्ला राख्दै यही भानको त्यान्द्रो समाएर अहिलेलाई बिदा आख्यान कोष्टकभित्र कथा उपन्यास लेखेँ भनेर मैले एउटा यसको आफ्नो जस्टिफाई गर्ने प्रयत्न गरेको छु।
भनेपछि यसलाई तपाईँले कथा पनि भन्नुभयो,
हो, कथा सङ्ग्रह पनि हो, यो यो उपन्यास पनि, पुरै पढिसक्दा उपन्यास पनि हो।
भनेपछि पात्रहरूको संयोजनहरू कसरी,
अहिले मैले भने नि विभिन्न मानिसहरू, जस्तो तपाईँ र मेरो सम्बन्ध, प्रेमको सम्बन्ध छ, यस्तै मान्छे जस्तै, यो प्रत्येक कथाहरू एउटा मान्छे हुन्, है, अनि प्रत्येक मान्छेको एउटा न एउटा नाता हुन्छ। तपाईँको र मेरो नाता प्रेमको छ, राष्ट्रियताको छ, होइन, अब विभिन्न नाता, अब तपाईँको आफ्नो परिवारमा विभिन्न नाता छ, रगतको नाता हुन्छ, अनि अब विभिन्न नाता सम्बन्ध भएपछि यो कथामा पनि प्रत्येक कथाको एकअर्कासँग विभिन्न नाता सम्बन्ध छ कि। सबभन्दा ठुलो चाहिँ एउटै परिवेशमा छन् सबै कथाहरू, तर पात्रहरू अलग अलग छन्, कहीँ कहीँ पात्रहरू दोहोरिएका पनि छन्।
यसमा पनि आञ्चलिक,
एकदमै आञ्चलिक, यो आञ्चलिक लवज, आञ्चलिक पुरै नेपालगञ्जको एउटा अवधि, त्यहाँ भाषा बोल्छन्, तर अवधिमा लेखिएको, नेपाली भाषामा लेखिएको एउटा आञ्चलिक आख्यान नै हो यो।
पद्मश्री साहित्य पुरस्कार 2066 पाएपछि तपाईँको यो पहिलो कृति होइन, सेतो धरती भन्दा पहिलो कृति पानीको घाम, दोस्रो कृति सेतो धरती, दुवैले लगालग नै पुरस्कार पाए, होइन, कस्तो लाग्छ
तपाईँलाई? एउटा लेखकको निम्ति त्यो ठुलो खुसीको कुरा हो, है। मैले भने सबभन्दा ठुलो पुरस्कार चाहिँ पाठक हो, लेखकको लागि, तर यो संस्थागत मन पराई हो भन्छु कि मैले, है, दुवै कृति मलाई मन पराए, मलाई जिम्मेवारी दिएको हो, यो पाठकहरूले पनि मन पराइदिनु भएको छ, अनि यो अब पाठकहरूले मन पराइदिएको भएर नै पुरस्कृत भयो, त्यसैले मैले पनि मैले अब जीवन मलाई सायद नेपाली साहित्यले पत्यायो भन्ने मलाई लाग्यो। मैले आफैले आफैलाई पत्याइरहेको थिइनँ, मैले आफैले आफैलाई परीक्षा दिएको हुँ दुईवटा किताबको माध्यमबाट, मैले आफूलाई जाँचेको हो है। तर मैले आफूलाई जाँच्दाखेरि जाँच दिँदाखेरि पाठकहरूले त पास भइस् भनिदिएको जस्तो लाग्यो कि है। अनि पास भइस् भनिदिएपछि म पनि खुसी भएँ, अनि उत्साह पनि लाग्यो, अनि मैले त जागिर पनि छोडेर म यत्रो उत्साह दिनुभएको छ पाठकहरूले, पुरस्कृत पनि भएको छु, भएका छन् कृतिहरू, अब म मेरो जिन्दगी पुरै जिन्दगी म लेखनमा किन नलगाउँ त भनेर मैले सबै अहिले पुरै आफ्नो लेख समय चाहिँ लेखनमा लगाएको छु।
अब
यही नै हो, मैले पाठकहरूले मलाई पुरस्कृत गर्नु हो, मैले चाहिँ
तपाईँलाई पाठकहरूले पुरस्कृत गरिसकेपछि
हजुर
अब तपाईँले त समाजप्रति पाठकप्रति पक्कै पनि जिम्मेवारी बोध गर्नुभएको होला
हजुर
होइन। अब पानीको घाम दिनुभयो पुरस्कृत हुनुभयो, सचेतो धरती दिनुभयो पुरस्कृत हुनुभयो होइन। अब तपाईँले अबका आउँदा दिनमा पाठकहरूप्रति आफ्नो जिम्मेवारी कसरी पुरा गर्नुहुन्छ?
मैले चाहिँ लेख्दैछु अहिले पनि है, अब सधैँ लेखिरहन्छु विभिन्न विषयवस्तु। जस्तो म चाहिँ यही सेतो धातीको अध्ययन सकेर सेतो धाती नलेख्दै म 3 महिना हुम्ला बसेर आएको छु, हुम्लाको सांस्कृतिक अध्ययन गरेर आएको छु। त्यसका विषयमा पनि अब मैले लेख्दैछु अहिले,
त्यो पनि उपन्यास नै हुन्छ,
उपन्यासै हुन्छ, कथा पनि छ उपन्यास पनि छ, त्यो आउँदैछ, त्यो 71 सालमा आउँछ होला। र अहिले भर्खर एउटा उपन्यास सकिएको छु, त्यो चाहिँ शिक्षा प्रणाली सम्बन्धी छ। मैले 12 वर्ष पढाएँ, विभिन्न विद्यार्थीहरूसँग सङ्गत गरेँ है, अनि देशको सबभन्दा ठुलो अथवा संसारको सबभन्दा ठुलो एउटा चाहिँ विकासको आधार, सभ्यताको आधार भनेको शिक्षा हो। त्यो शिक्षा कस्तो किसिमको छ त, कस्तो किसिमको सिस्टम छ, शैक्षिक प्रणाली छ भन्ने कुरामा त्यो ले ठुलो महत्त्व राख्दछ। त्यस कारण त्यो विषयलाई मैले एउटा बनाएको छु, त्यो विषयमा मैले लेखिसकेका छु। अब गएर 2 महिनामा सम्पादन गरेर अनि यही वर्ष सकेसम्म आउँछ होला। त्यस कारणले गर्दाखेरि सब पुरै आफ्नो समय एउटा लेखनको लाइनै जान्छ, विभिन्न लाइभ किताबहरू पाइप लाइनमा छ।
शैलीको आधारमा, शैलीको दृष्टिले
हजुर हजुर
ती आउँदा उपन्यासहरू कस्तो हुन्छ?
अब त्यो चाहिँ अहिले यत्तिकै भन्न गाह्रो छ है। केरा नखाएको मानिसलाई केराको स्वाद बुझाउनु बहुत गाह्रो हुन्छ, तर केरा खाइसकेपछि केराको स्वाद नै भन्नु पर्दैन। त्यस कारण ती किताबहरूको सामान्यतया शैली त पाठकहरूले बुझिसक्नु भएको छ है, पानीको घाम सेतो धरती परेपछि यसको शैली यस्तै छ भन्ने। अलिकति पृथक भए पनि धेरै शैलीहरू यिनीहरूसँग मिल्छन्।
मैले भन्नु खोजेको के भने, अब भनौँ न तपाईँको कृति दुईवटा पानीको घाम पढे पाठकले, सेतो धरती पढे होइन, अब पाठकको चाहिँ एक्सपेक्टेसन तपाईँमा बढी छ
बढी छ
होइन भने, त्यस कारण चाहिँ अब तपाईँले सकेसम्म योभन्दा राम्रो दिनु पर्यो अथवा समान रूपमा दिनु पर्यो होइन। तपाईँको अहिलेको अहिलेसम्मको चाहिँ भित्री मनले के भन्छ, म योभन्दा राम्रो अहिलेसम्म दिएको शैलीभन्दा राम्रो दिन्छु अथवा समान रूपले दिन्छु?
मलाई चाहिँ जोस हाराहारीको अथवा अझ बढी नै हुन्छ,
बढी नै हुन्छ,
त्यो मलाई लाग्छ। त्यो मैले मेरो मैले जज गर्ने भन्दा पनि है, मैले भने संसारको लेखकको निम्ति सबभन्दा ठुलो अदालत भनेको पाठकको मन हो है, पाठकको मन हो। त्यस कारण मैले त्यहाँ परीक्षा त दिनै छ, तर मलाई चाहिँ सन्तुष्टि भएको छ।
हजुर, ल हाम्रो शुभकामना छ तपाईँलाई नयाँ कृति जुन चाँडै बजारमा आओस् र हामीले पनि पढ्न पाओस्। अब एकछिन नेपाली साहित्यका कुरा गरौँ।
हजुर,
पानीको घाम तपाईँले लेख्नुभयो, सेतो धरती लेख्नुभयो, यस्ता अरू पनि कृतिहरू बजारमा थुप्रै दिनहुँ जस्तो आइरहेका छन्, त्यो सबै नपढे पनि तपाईँले केही उपन्यासहरू त पढ्नु भएको होला, केही आख्यानहरू पढ्नु भएको होला है, त्यसलाई हेर्दाखेरि नेपाली साहित्यको बारेमा टिप्पणी गर्दाखेरि कसरी गर्नुहुन्छ?
एकदम हामी उत्साहजनक बाटोमा छौँ, निश्चय पनि सबै किताबहरू उत्कृष्ट हुँदैनन् है, हजारौँ किताबहरू वर्षमा निस्किन्छन्। जसरी सबै फलहरू बिउ हुँदैनन्, सबै बिउहरू बिरुवा हुँदैनन्, सबै बिरुवाहरू रुख हुँदैनन्, र सबै रुखहरू शीतल दिने रुखहरू हुँदैनन् है। किताबहरू भनेको नि त्यस्तै हो, सबै किताबहरू शीतल दिने ठुलो छाहारे दिने रुख हुँदैनन्। त्यो बिस्तारै लेख्दै जानुपर्छ, लेख्दै जान्छन्, थुप्रै लेख्दै जान्छन्। कमजोर किताबहरू आफै हराउँदै जान्छन् र शक्तिशाली किताबले ठुलो रुखले चाहिँ शीतल नेपाली साहित्यलाई दिँदै जान्छन्। त्यो चाहिँ एकदम आशा लाग्ने ठाउँ छ।
अनि विशेष गरी तपाईँका आफ्ना समवयका लेखकहरूबाट
हजुर हजुर
बढी आशा गर्नुभएको छ कि अथवा चाहिँ पुराना पुस्ताका जो लेखकहरू छन् उसले
हजुर
लेखिरहेछन् तिनीहरूबाट पनि त्यस्तै आशा के कस्तो आशा कता बढी लाग्छ
एकदम होइन,
पुस्ता
पुरा पुस्ता त नयाँ पुस्ताबाट नै बढी आशा हुन्छ जहिले पनि, किनभने पुरानो पुस्ताले त एउटा आफ्नो इतिहास रचिसकेको छ होइन। तैपनि पुरानो पुस्ता भनेको नि त्यो नदीको मुहान हो है, त्यसले गर्दा त नदी बग्छ, मुहान भएन भने त नदी बग्दैन। समकालीनले नै राम्रो लेखिरहनु भएको छ साथीहरूले, अब आउने पुस्ताबाट त झन् हामीले एकदम अपेक्षा गर्न सकिन्छ मलाई लाग्छ। आउने पुस्ता भनेको नेपाली साहित्य विश्व साहित्य, अब आउने पुस्ताले नै नेपाली साहित्यलाई विश्वमा चिनाउँछ जस्तो लाग्छ।
सेतो धरतीलाई अनुवाद गर्ने
हजुर
केही योजना छ अन्य भाषामा?
त्यो त छ नै, एउटा लेखकको किन इच्छा हुँदैन है, एउटा उपयुक्त अवसर खोजिरहेको हुन्छ लेखकले जहिले पनि होइन, एउटा अवसरको खोजीमा छु, त्यो कतै क्लिक भइदियोस् भनेर त्यो क्लिकको खोजीमा छु। एउटा लेखकको निम्ति त्यो जस्तो ठुलो अरू भाषामा जानु जस्तो सौभाग्य
कसैले तपाईँलाई यसो म अनुवाद गर्दैछु
होइन,
अहिलेसम्म
थुप्रै
अफर आएको छ
आएको छ,
किन?
थुप्रै प्रस्ताव आएको छ। अब त्यो अनुवाद साँच्चै नै त्यो न्यायपूर्ण होस् भन्ने भन्नको लागि चाहिँ मैले अब त्यो चोइस पनि गर्दैछु होइन। त्यो अनुवाद मात्रै भएर भएन, अब हाम्रो पब्लिकेसन पनि चाहियो, त्यो पब्लिकेसन चाहिँ फेरि विश्व बजारमा किताब लैजान सक्ने पब्लिकेसन चाहियो, जसको पनि खोजीमा छु, त्यो छिट्टै नै त्यो दिन आउला।
अब हामी कार्यक्रमको अन्तिम अन्तिममा आइसकेका छौँ। सेतो धरतीको चौथो संस्करण बजारमा आउँदैछ अब है,
हजुर हजुर
पहिलो संस्करण र चौथो संस्करण के फरक हुन्छ?
होइन, कहीँ कहीँ त्यो भाषिक अशुद्धि हुन्छ नि छुटेको हुन्छ, एउटा कहीँ अक्षर मात्रा छुटिरहेको हुँदो रहेछ जति हेर्दाखेरि पनि, ती चाहिँ परिमार्जित भएका छन्, अरू कन्टेन्टमा के फरक छैन।
भुजेल समितिको कुरा
ए एउटा घर्ती शब्द हटाइयो त्यसको संस्करणमा, त्यो पहिले मैले कान्ति नागरिकमा लामो आर्टिकल पनि लेखेका थिएँ, त्यसको स्पष्टीकरण पनि थियो। यसको के हो भन्ने कुरा, उहाँहरूले म धेरै धेरै एउटा दुईवटा पक्ष हुनुहुन्छ त्यहाँ पनि, एक पक्षले हाम्रो यो चाहिँ हटाउनु भनेको हाम्रो एउटा पहिचानलाई नै हटाउनु हो, किनभने हाम्रो पहिचान नै त्यही थियो भन्नेहरू पनि हुनुहुन्छ। एक थरीले अब सबैलाई सार्वजनिक भएको कुरा हो, हामीलाई डोले भन्ने हो भनेर उहाँहरूले अहिले सङ्घर्ष नि गर्नुभएको थियो, किताब जलाउनु भएको थियो, लेखकलाई धम्की पनि दिनुभएको थियो। अलिकति त्यो बेलामा राजनीतिक तरल अवस्था थियो र अराजक स्थिति पनि आइरहेको थियो, किताबको बिक्री वितरणमा रोकिराखेका थिए ठाउँ ठाउँमा, तैपनि बिक्री भइराखेको थियो र चाहिँ कति ठाउँमा पुस्तक पसले व्यवसायीहरूलाई पनि धम्क्याउने, किताब चाहिँ पैसा नतिरिकन लिएर जाने त्यस्तो पनि भएको थियो। अनि मलाई त्यो व्यावसायिक स्वतन्त्रतालाई चाहिँ एउटा देशले संरक्षण गर्न सक्ने अवस्था पनि थिएन, त्यस्तो अवस्थामा सिधो धरती बेच्दाखेरि व्यवसायी दाजुभाइहरूले गाली खान नपरोस् भन्ने भन्ने मलाई एकदम लाग्यो, र पाठकहरूले पनि पढ्न पाउन्, पाठकीय अधिकार नि सुरक्षित रहोस्, अब घरती शब्द हटाइदिँदा के हुन्छ, र उहाँहरूलाई यदि त्यस्तो लाग्छ भनेदेखि हाम्रो होइन त्यो भन्नुहुन्छ भने केही छैन भनेर मैले घरती शब्द हटाइदिएँ, र यो पनि भनेको थिएँ कुनै दिन उहाँहरूले आफ्नो पहिचानको आफ्नो अस्तित्वको खोजी गर्दाखेरि फेरि सेतो धरतीमा घरती शब्द राखिदिए भन्नुहुन्छ होला, जसरी अहिले रामरण यादव राष्ट्रपति सम्माननीय हुनुहुन्छ राष्ट्रपति, उहाँले चाहिँ म भैँसीमाथि चढेर आएको एउटा मधेसको गरिब केटो हुँ भन्दाखेरि उहाँ जति महान हुनुहुन्छ, जति गर्व सातो भन्न सक्नुहुन्छ, एक दिन घरती दाजुभाइले नै हाम्रा पुस्ताहरूले डोली बोकेका थिए, डोली काम गरेका थिए भन्दाखेरि उहाँहरू यो देशको कुनै उच्चतमा पुग्दाखेरि फेरि गर्व गर्नुहुनेछ। त्यो बेलाको आएको एउटा तरल अवस्था थियो त्यो, र मैले यसमा घरती शब्द
तपाईँले भन्नुभयो लेखकलाई भौतिक कारवाही पनि कोर्ट पनि धम्की आयो भने कस्तो किसिमको धम्की आयो
होइन, उहाँहरूले भन्नुहुन्थ्यो हाम्रो चाहिँ अब त्यो एउटा त्यो आवेशमा भन्नुभएको हो, त्यो मैले बुझ्छु, उहाँहरू हाम्रै दाजुभाइ हो, हाम्रो चौथो देशमा सङ्गठन छ, हामी तपाईँलाई चिन्छौँ, तपाईँले त्यो शब्द हटाउनु भएन र त्यो किताब जति त्यही लेखिएका छन् ती चाहिँ बजारबाट फिर्ता ल्याउनु भएन, त्यसलाई डिस्पोज गरेर नयाँ संस्करणमा त्यो शब्द हटाउनु भएन भने हामी तपाईँलाई कारवाही गर्छौँ, यस्तो भन्ने कुराहरू गर्नुहुन्थ्यो, अनि त्यस्तो आएको थियो धेरै नै।
अनि त्यसको लागि प्रोटेक्सनको लागि तपाईँले सरकारसँग
पत्र पत्रिकामा आएको थियो सबै कुराहरू, अब पछि त्यही त मैले घरती शब्द हटाउनै पर्यो होइन, हटाएँ, त्यसपछि त्यो घटना आफै सामसुन भयो।
हजुर, अन्त्यमा हाम्रा खसखस डट कमका श्रोताहरूलाई केही भन्नु पर्दा?
मैले यति धेरै माया पाएको छु श्रोताहरूबाट, पाठकहरूबाट, यहाँहरूको माया यसरी नै पाइरहँ र म आफ्नो जीवनभर आफूले एउटा सकेको म प्रयास गर्नेछु नेपाली साहित्यमा एउटा राम्रो किताब दिने प्रयास गर्नेछु। र मेरो अब आउने किताब चाहिँ उपन्यास नेपालको शिक्षा प्रणाली सम्बन्धी हुनेछ, त्यसलाई विषयवस्तु बनाएको छु। आशा छ त्यसले पनि तपाईँहरूलाई सेतो धरती र पानीको घामले यस्तै सन्तुष्टि दिनेछ, त्यो तपाईँहरूको लागि नयाँ उपहार हुनेछ।
हजुर, उपन्यासकार अमर न्यौपानेज्यू, तपाईँले खसखस डट कमलाई दिनुभएको विचार र समयको लागि हामी आभार व्यक्त गर्दछौँ। तपाईँको अमेरिका बसाइ सुखमय होस् र नेपाल फिर्ती पनि आरामदायी होस् भन्दै तपाईँका आगामी कृतिहरू चाँडै चाँडै चाँडैभन्दा चाँडै पढ्न पाइस् भन्ने पनि कामना गर्दछौँ। यति भन्दै हामी तपाईँसँग बिदा माग्दछौँ। धन्यवाद।
हजुर, धन्यवाद दाई, तपाईँले मलाई यति दाईको यो लोकप्रिय वेबसाइटमा आफूलाई बोल्ने मलाई बोल्ने अवसर दिनुभयो र लाखौँ लाख श्रोताहरूका माझमा मेरो कुरा राख्न पाएँ। यहाँलाई पनि धेरै धन्यवाद।
हजुर, धन्यवाद।